بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پرستت ہے۔ شروتاؤں، آج کے کارکرم کے آرمبھ میں آپ سورہ فصلت کی 30ویں سے لے کر 33ویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عباس امام جمعہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما نزلا من غفور رحيم ومن أحسن قولا ممن دعا صالحا وقال إنني من المسلمين صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ نسندیہ جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دڑھتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو، اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ ہم سانسارک جیون میں بھی تمہارے ساتھی تھے اور پرلے میں بھی تمہارے ساتھی ہیں، और यहाँ तुम्हारे लिए वो सब कुछ है जिसकी तुम्हें इच्छा होगी, और यहाँ तुम्हारे लिए वो सब कुछ होगा जिसकी तुम मांग करोगे। ये अत्यंत क्षमाशील और दयावान ईश्वर की ओर से तुम्हारे आतिथ्य का साधन है। और उस व्यक्ति से अच्छी बात किसकी हो सकती है जो लोगों को ईश्वर की ओर बुलाए, अच्छे कर्म करे और ये कहे कि निश्चित रूप से मैं उसके आज्ञाकारी बंदों में से हूँ।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज गुरुवार है, शहरीवार की 10, सफर की 4 और सितंबर की पहली तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। कार्यक्रम के बारे में अपने विचारों, सुझावों और प्रतिक्रियाओं से अवगत कराने के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम आज की बात, और सभा का अंतिम कार्यक्रम होगा सफल महिलाएं। श्रोताओ, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहरदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विदेश मंत्री ने कहा है कि आईएईए को राजनीतिक व्यवहार से दूर रहना चाहिए। इराक में 3 दिन के राष्ट्रीय शोक की घोषणा की गई है। शहबाज शरीफ ने नरेंद्र मोदी को धन्यवाद दिया है। 2022 का सबसे बड़ा सैन्य अभ्यास आरंभ हो गया है जो 7 दिनों तक चलेगा। और अब विस्तार से समाचार सुनिए।
ईरान के विदेश मंत्री ने कहा है कि आईएईए को राजनीतिक व्यवहार से दूर रहना चाहिए। हुसैन अमीर अब्दुल्लाहिया ने इंस्टाग्राम पर लिखा है कि अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी आईएईए को अपनी तकनीकी जिम्मेदारियों पर ध्यान केंद्रित करना चाहिए। उन्होंने कहा कि इस अंतर्राष्ट्रीय एजेंसी को राजनीतिक व्यवहार से पूरी तरह से बचना चाहिए। विदेश मंत्री ने कहा कि ये बात ईरान के लिए किसी भी स्थिति में स्वीकार नहीं है कि सारे पक्षों के जेपीयू में वापस आ जाने के बाद इस्लामी गणतंत्र ईरान के विरुद्ध एजेंसी की ओर से निराधार दावे पेश किए जाएं। रूस के विदेश मंत्री के साथ मॉस्को में संयुक्त संवाददाता सम्मेलन में ईरान के विदेश मंत्री अमीर अब्दुल्लाहिया ने कहा कि शांतिपूर्ण परमाणु मामले को लेकर ईरान की शांति की स्थापना के लिए हर प्रकार के सहयोग के लिए तैयार है। इस संवाददाता सम्मेलन में उन्होंने कहा कि ईरान स्थायी समझौते के लिए पूरी तरह से गंभीर है, ऐसे में अमेरिका अगर वास्तव में वास्तविकता को समझते हुए काम ले तो समझौता संभव है।
इस्लामी क्रांति के संरक्षक बल सिपाही पासदारान IRGC के सर्वोच्च कमांडर ने कहा है कि हर स्तर पर दुश्मन की चुनौतियों का जवाब देने के लिए तैयार हैं। सिपाही पासदारान के सर्वोच्च कमांडर मेजर जनरल हुसैन सलामी ने रक्षा मंत्रालय की उपलब्धियों का निरीक्षण किया और कहा कि ईश्वर की कृपा से रक्षा के क्षेत्र में भी हमने ध्यान योग्य प्रगति कर ली है। انہوں نے کہا کہ یہ اپلبدھیاں انیائپورن پرتبندھوں کے کال میں حاصل ہوئی ہیں اور اگر آج ہم یہ دیکھ رہے ہیں کہ اسلامی گنتنتر ایران وشو واسیوں کے دھیان کا کیندر ہے تو اس کا کارن ایران کا شکتیشالی ہونا ہے اور یہ ایسی واستوکتا ہے جس کا انکار نہیں کیا جا سکتا اور دنیا کے راجنیتک بھوگول میں کمزور دیش کا نام پنجیکرت نہیں کیا جاتا۔
حالیہ آشانت میں مارے گئے لوگوں کے سمان میں عراق کی سنسد نے 3 دن کے شوک کی گھوشنا کی ہے۔ عراق کے سنسد سبھاپتی مصطفیٰ الحلبوسی نے بدھوار کو ایک بیان جاری کر کے بغداد میں 2 دن پہلے آشانتی کے دوران مارے گئے لوگوں کے سمان میں 3 دنوں کے شوک کی گھوشنا کی ہے۔ یہ فیصلہ سوموار کو بغداد میں ہوئی اشانتی کے بعد دیا گیا جس کے انترگت صدر دھڑے کے سمرتھکوں نے بغداد کے گرین زون چھیتر میں استھت راشٹرپتی بھون اور پردھان منتری کارالے پر حملہ کر دیا تھا جس کے بعد گمبھیر جھڑپیں ہوئی تھیں۔ بغداد میں یہ اشانتی صدر دھڑے کے پرمکھ مقتدہ صدر دوارا راجنیتی سے سنیاس کی گھوشنا کے بعد آرمبھ ہوئی تھی۔ صدر سمرتھکوں دوارا راشٹرپتی بھون اور پردھان منتری کارالے پر نینترن کے بعد سرکشا بلوں کے ساتھ ان کی جھڑپیں ہوئی تھی جن میں 30 لوگ مارے گئے تھے۔ ان جھڑپوں میں 700 سے ادھک لوگ گھائل ہوئے تھے۔
رشید الحسینی نے بتایا کہ آیت اللہ سیستانی کی طبیعت ٹھیک ہے۔ عراق کے ایک مشہور دھرم گرو رشید الحسینی نے بتایا ہے کہ سواستھ کی درشٹی سے آیت اللہ سیستانی ٹھیک ہیں اور ان کی حالت اچھی ہے۔ بدھوار کی رات رشید الحسینی نے یہ بات کہی۔ اپنے بیان میں انہوں نے کہا کہ میں لوگوں کو یہ بتانا چاہتا ہوں کہ آیت اللہ سیستانی کی طبیعت ٹھیک ہے۔ انہوں نے کہا کہ وہ خبریں پوری طرح سے غلط ہیں جو لوگوں کے بیچ آیت اللہ سیستانی کے سواستھ کو لے کر بھرم پیدا کر رہی ہیں۔ رشید الحسینی نے لوگوں سے مانگ کی ہے کہ وہ خبروں کو ان کے مکھیہ سروتوں سے ہی حاصل کریں اور افواہوں سے بچیں۔
مانسونی ورشا کے کارن پاکستان میں آئی باڑھ نے بھاری تباہی مچائی ہے۔ باڑھ اور بھوسکھلن کی وجہ سے پاکستان میں 1100 سے ادھک لوگ مارے گئے ہیں۔ پاکستان کے پردھان منتری شہباز شریف نے ٹویٹ کر کے اپنے بھارتیہ سمکش پردھان منتری نریندر مودی کو دھنیواد دیا۔ نریندر مودی نے پاکستان کے حالات پر دکھ جتایا تھا۔ پاکستان کے پردھان منتری پاکستان کے پردھان منتری شہباز شریف نے وناشکاری باڑھ سے ہوئے بھاری تباہی پر چنتا جتانے کے لیے بدھوار کو اپنے بھارتیہ سمکش نریندر مودی کو دھنیواد دیا۔ بھاری ورشا کے کارن آئی باڑھ سے پورے پاکستان میں ویاپک تباہی ہوئی ہے اور 1100 سے ادھک لوگ مارے گئے ہیں تتھا لاکھوں لوگ وستھاپت ہوئے ہیں۔ شریف نے ٹویٹ کر کے کہا کہ میں بھارتیہ پردھان منتری نریندر مودی کو باڑھ کے کارن ہوئے مانوی اور بھوتک نقصان پر شوک جتانے کے لیے دھنیواد دیتا ہوں۔ انہوں نے اپنے ٹویٹ میں کہا تھا کہ اپنے وششٹ گڑوں کے ساتھ پاکستان کے لوگ انشاءاللہ اس پراکرتک آپدا کے پرتیکول پربھاؤں کو دور کریں گے اور اپنے جیون تتھا سمودائے کا پنرنرمان کریں گے۔ بھارت کے پردھان منتری نریندر مودی نے سوموار کو کہا تھا کہ وہ پاکستان میں باڑھ سے ہوئی تباہی کو دیکھ کر دکھی ہیں۔
2022 کا سب سے بڑا سینیا ابھیاس آرمبھ ہو گیا ہے جو 7 دنوں تک چلے گا اور اس سینیا ابھیاس میں بھارت، چین اور روس سہیت دوسرے کئی دیشوں کے سینک بھاگ لے رہے ہیں۔ وسوک نام کا یہ بڑا سینیا ابھیاس روس میں ہو رہا ہے۔ کل بدھوار کو آیوجت ہونے والے سینیا ابھیاس کے ادگھاٹن سماروہ میں روسی پرتیرکشا منتری کے سہایک نے کہا کہ سینیا ابھیاس میں ہزاروں سینیہ اپکرنوں و سنسادنوں کا پریوگ و پریکشن کیا جائے گا۔ انہوں نے اس سینیہ ابھیاس کے ادگھاٹن سماروہ میں کہا کہ اس سے سنیکت سینیہ ابھیاس کا ادیش سینک شمتاؤں کو مضبوط کرنا اور انوبھووں کا آدان پردان ہے۔ سنچار مادھیموں نے بتایا ہے کہ سینیہ ابھیاس 1 ستمبر سے 7 ستمبر تک چلے گا اور اس میں 50,000 سے ادھک سینک بھاگ لے رہے ہیں۔ اسی پرکار اس سینیہ ابھیاس میں 140 یودھک ویمان اور 60 جلپوتوں سہت 5,000 سینیہ سنسادنوں کا پریوگ و پریکشن کیا جائے گا۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار ایتھوپیا کے الگاوادی گٹ تگرا نے اس دیش کے سینکڑوں سینکوں کو بندھک بنا لیا۔ تگرا نے بندھک بنائے گئے سینکوں کی تصویروں کو پرکاشت کر کے دعویٰ کیا ہے کہ اس نے ایتھوپیائی سینا کے سینکڑوں جوانوں کو بندھک بنا لیا ہے۔ डिफेंस आर्मी के वेबसाइट के अनुसार पिछले एक हफ्ते से तिगरा गुट के अर्ध सैनिकों और इथियोपियाई सैनिकों के जवानों के मध्य लड़ाई हो रही है। तिगरा गुट ने जो तस्वीरें और वीडियो जारी किया है उसमें दावा किया गया है कि इथियोपियाई सेना अपनी सैनिक कमी को पूरा करने के लिए बच्चों का प्रयोग कर रही है और ये ऐसा विषय है जिसे तिगरा गुट कर रहा है, जबकि अदीस अबाबा ने उसका खंडन किया है।
चीन ने एक ड्रोन बनाया है जिसे सुसाइड ड्रोन कहा जाता है। ये काले रंग का है और हाइपरसोनिक गति से उड़ान भरता है। ड्रोन को बनाते समय वैज्ञानिकों के सामने सबसे बड़ी चुनौती इसकी गति थी, लेकिन कई टेस्ट के बाद वो आखिरकार इस मुश्किल से बाहर आ गए थे। चीन और ताइवान के बीच तनाव चरम पर है। इसके पीछे की वजह अमरीकी प्रतिनिधि सभा के अध्यक्ष नैन्सी पेलोसी की ताइवान यात्रा जो बीते महीने हुई थी। अब मंगलवार को खबर आई थी कि ताइवान की सेना ने पहली बार चीन के एक ड्रोन पर गोलियां चलाई हैं, क्योंकि वो उनके नियंत्रण वाले किनमेन द्वीप पर आ गया था, इसलिए उस पर गोलियां चलाई गईं ताकि वो अपने क्षेत्र वापस चला जाए। कहा जा रहा है कि चीन ने ताइवान के द्वीप पर अपना हाइपरसोनिक ड्रोन भेजा था। चीन के इस ड्रोन का नाम वुलजान 8 है और इससे उसका रहस्यमय हथियार भी कहा जाता है।
अमेरिकी वित्त मंत्रालय के पूर्व डिप्टी का कहना है कि अमेरिका पर भरोसा ही गर्बाचोव की सबसे बड़ी भूल थी। पावेल क्रेक रॉबर्ट्स ने पूर्व सोवियत संघ के अंतिम नेता मिखाइल गर्बाचोव के बारे में कहा कि उन्होंने अमेरिका पर भरोसा करके गलती की। स्पुतनिक समाचार एजेंसी से बात करते हुए उन्होंने कहा कि गर्बाचोव को अमेरिका की सही पहचान नहीं थी।
गूगल के एक यहूदी कर्मचारी ने फिलिस्तीनियों का समर्थन करते हुए अपने पद से इस्तीफा दे दिया। फार्स न्यूज के अनुसार गूगल द्वारा ज़ायनी शासन के साथ अरबों डॉलर के एक समझौते पर हस्ताक्षर के विरोध में उसके एक यहूदी कर्मचारी एरियल कोरेन ने अपने पद से त्यागपत्र दे दिया। वो गूगल के मार्केटिंग डिपार्टमेंट में कार्यरत थे। उनका कहना है कि समझौते का विरोध करने के कारण उनको अधिकारियों की ओर से प्रताड़ित किया गया, जिसकी वजह से उन्होंने त्यागपत्र दे दिया। 27 वर्षीय एरियल गोरे ने बताया कि गूगल और अमेज़न ने 1.2 अरब डॉलर का एक समझौता तेल अवीव के साथ किया था। इस समझौते के अंतर्गत ज़ायनी शासन को आर्टिफिशियल इंटेलिजेंस और कम्युनिकेटिंग प्रौद्योगिकियां उपलब्ध करवाई जाएंगी। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। अमेरिका ने दावा किया है कि अफगानिस्तान में उसके तथाकथित आतंकवाद विरोधी प्रयास अभी समाप्त नहीं हुए हैं। जायजा ले रहे हैं अख्तर अब्बास।
अफगानिस्तान से अपने देश के सैनिकों की वापसी की पहली वर्षगांठ पर अमेरिका के रक्षा सचिव लॉयड ऑस्टिन ने दावा किया है कि अफगानिस्तान के संबंध में अमेरिका के आतंकवाद विरोधी प्रयास अभी भी समाप्त नहीं हुए हैं। रक्षा विभाग के कर्मियों को भेजे गए एक नोट में ऑस्टिन ने पहली बार कहा कि अमरीका 2001 में 11 सितंबर 2001 के आतंकी हमलों के जवाब में आत्मरक्षा के लिए एक आवश्यक युद्ध छेड़ने के लिए अफगानिस्तान गया था, लेकिन तब से अब तक पेंटागन द्वारा अपने नागरिकों को आतंकवादी खतरों से बचाने के लिए किए गए प्रयासों के कारण कोई भी दुश्मन हमारी मातृभूमि पर फिर से ऐसा हमला करने में सक्षम नहीं हुआ। रक्षा सचिव ने कहा कि हालांकि हम जानते हैं कि ऐसा नहीं किया गया है, हमें आतंकवाद से लड़ने पर अपना निरंतर ध्यान बनाए रखना चाहिए और हम ऐसा ही करेंगे। جارج ڈبلیو بش کے کاریکال میں 11 ستمبر 2001 کے حملوں کے بعد امریکہ نے آتنکواد کے خلاف تتھا کتھت ویشوک لڑائی اور طالبان سرکار کو اکھاڑ پھینکنے کے بہانے افغانستان پر حملہ کیا اور اس دیش پر قبضہ کر لیا جس پر اس نے القاعدہ کے ساتھ سہیوگ کا آروپ لگایا تھا۔ 2011 میں اس قبضے کے چرم کے دوران اس دیش میں امریکی اور نیٹو بلوں کی سنکھیا بھی 140,000 سے ادھک پہنچ چکی تھی۔ حالانکہ پچھلے 20 ورشوں میں اس یدھ گرست دیش میں امریکی اور نیٹو بلوں کی اپستھتی کے پریڑام سوروپ اسرکشا، غریبی، نشیلی دواؤں کے اتپادن، تسکری و آتنکواد کے پرسار میں ودھی ہوئی ہے۔ طالبان کے پھر سے سپتاہ میں آنے اور شانتی سمجھوتے کے ساتھ، جسے ٹرمپ پرشاسن نے دوہا میں اس گروپ کے ساتھ انجام دیا تھا، امریکی راشٹرپتی جو بائیڈن نے بنا کوئی پریڑام پراپت کیے ترنت اس قبضے کو سماپت کر دیا، جو کہ ویتنام یدھ کی تلنا میں کہیں ادھک خراب وفلتا تھی۔ منگلوار 31 اگست 2022 امریکی اتہاس کے سب سے لمبے یدھ کو سماپت کرتے ہوئے افغانستان سے انتم امریکی سینک کی واپسی کی پہلی ورشگانٹھ تھی۔ یہ جلد بازی میں واپسی اور واستو میں امریکی سینکوں کا پلائن بائیڈن سرکار کے لیے ایک بڑا جھٹکا بن گیا، اور اس کے بعد سامنے آنے والے بیانوں اور رپورٹوں سے یہ ثابت ہو گیا کہ افغان سرکار کا پتن امریکیوں کی وجہ سے ہوا، جس کے بعد بگڑتے حالات کا فائدہ اٹھاتے ہوئے طالبان نے ستہ پر قبضہ کر لیا۔ ٹیکہ کاروں کا کہنا ہے کہ افغانستان اور شیتر میں جو حالات ہیں وہ امریکہ اور نیٹو کی غیر قانونی اپستھتی کی دین ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
آئی ایم ایف نے سری لنکا کو $3 بلین کا قرض دینے کی بات کہی ہے۔ جائزہ لے رہے ہیں قائم رضوی۔
انتراشٹری مدرا کوش نے سری لنکا کے لیے $3 بلین کا رن دینے پر سہمتی ویکت کی ہے۔ آرتھک سنکٹ کا دنش جھیل رہے سری لنکا نے انتراشٹری مدرا کوش سے سہایتا کی مانگ کی تھی۔ آئی ایم ایف نے سری لنکا کی مانگ کو سن لی اور اس پر سہمتی بن گئی ہے۔ اس کی آدھیکارک گھوشنا اب ہونا باقی ہے۔ سری لنکا کی جنتا مہینوں سے دینک اپیوگ کی وستوؤں کو حاصل کرنے کے لیے کٹھن سنگھرش کر رہی ہے۔ سری لنکا میں لمبی اشانتی کے بعد رانل وکرما سنگھے کو اس دیش کا راشٹرپتی چنا گیا تھا۔ ان کو آشا ہے کہ آئی ایم ایف سے لیے جانے والے رن سے سری لنکا کی آرتھک سمسیا کا کوئی حل نکلے گا۔ حالانکہ سری لنکا کے بہت سے لوگ سنسد دوارا رانل وکرما سنگھے کو راشٹرپتی بنائے جانے کے ورودھی ہیں۔ سری لنکا کے بھگوڑے راشٹرپتی راجپکشے کے تیاگ پتر کے بعد ان کو اس دیش کا راشٹرپتی نیوکت کیا گیا تھا، جس کا وہاں پر ورودھ بھی چل رہا ہے۔ راجپکشے اور وکرما سنگھے دونوں پر یہ آروپ ہے کہ ان کے پریوار لمبے سمے سے سری لنکا کے سنسادھنوں کا دروپیوگ کر رہے تھے۔ اسی وشے کو لے کر سری لنکا میں بہت بڑے پیمانے پر ورودھ پردرشن بھی ہو چکے ہیں۔ اب آئی ایم ایف سے لیے جانے والے رن سے وکرما سنگھے اگر سری لنکا کی ورتمان آرتھک پرستھتیوں کو ٹھیک نہ کر پائے تو اس بات کی سمبھاونا پائی جاتی ہے کہ اس دیش میں پناہ ورودھ پردرشنوں کا سلسلہ شروع ہو جائے گا۔ جانکاروں کا کہنا ہے کہ سری لنکا پر پہلے سے ہی بہت قرض ہے جس کو وہ ادا نہیں کر پایا ہے۔ ایسے میں یہ سوال پیدا ہوتا ہے کہ نیا قرض اس دیش کی سمسیاؤں کا سمادھان کرنے میں کس سیما تک سکشم ہوگا۔ سری لنکا کے حالات کو دیکھتے ہوئے ایسا لگتا ہے کہ وہاں کی جنتا کے کروت کو نینترت کرنے اور اس دیش کی انگنت سمسیاؤں کا سمادھان کرنے کے لیے آئی ایم ایف کا نیا قرض سری لنکا کے راشٹرپتی رانل وکرما سنگھے کے پاس اب ایک انتم وکلپ ہے۔ اس سے پہلے وہ سوئم یہ بات کہہ چکے ہیں کہ سنکٹ سے جوجھ رہے دیش کی ارتھ ویوستھا کو استھر کرنے اور اس کو پنرجیوت کرنے کے لیے ہمیں پیسوں کی بہت زیادہ ضرورت ہے۔ رانیل وکرما سنگھے کا کہنا ہے کہ سوتنترتا ملنے کے بعد سری لنکا اس سمے سب سے خراب آرتھک استھتی سے گزر رہا ہے۔ اب رن لے کر بھی اگر حالات نہیں سنبھلتے ہیں تو نشچت روپ سے سری لنکا کے ورتمان راشٹرپتی کو اس دیش کی جنتا کے کڑے ورودھ کا سامنا کرنا پڑے گا۔ وشو کے انیہ دیشوں دوارا آئی ایم ایف سے لیے گئے رن کے بھگتان میں وفلتا اور رن دینے کے لیے آئی ایم ایف کی اور سے لگائی جانے والی شرطوں کے دشٹیگت ایسا نہیں لگ رہا ہے کہ انتراشٹری مدرا کوش کا آپاتکالین رن سری لنکا کی آرتھک سمسیاؤں کے سمادھان میں سہایک سدھ ہوگا۔
اور اب رخ کرتے ہیں بھارت کا۔ असम में बीजेपी सरकार द्वारा मदरसों पर बुलडोजर चलाए जाने का मुस्लिम नेता मौलाना बदरुद्दीन अजमल ने कड़ा विरोध किया है। ब्यौरा दे रहे हैं दिल्ली से शमशाद काजमी।
असम के प्रमुख राजनीतिक दल AIUDF के अध्यक्ष اور لوک سبھا سدسیہ مولانا بدرالدین اجمل نے اسم سرکار اور بھاجپا پر مسلمانوں کو ڈرانے کا بڑا آروپ لگایا ہے۔ انہوں نے کہا کہ اسم میں مسلمانوں اور مدرسوں پر حملے بڑھ گئے ہیں، جس کا مکھیہ کارن ان کے انوسار یہ ہے کہ بھاجپا ورش 2024 کے لوک سبھا چناؤ میں مسلمانوں کو ڈرا کر ووٹ لینا اور ستا میں بنی رہنا چاہتی ہے۔ مولانا بدرالدین اجمل نے اسم میں مدرسوں پر بلڈوزر چلانے کے لیے اسم کے مکھیہ منتری ہیمنت بسوا شرما پر بھی نشانہ سادھا اور کہا کہ اسم سرکار مدرسوں پر بلڈوزر چلانا بند کرے، نہیں تو ان کی پارٹی اچتم نیالے کا دروازہ کھٹکھٹائے گی۔ انہوں نے اس بات کا الیکھ کرتے ہوئے کہ مدرسوں میں دیش بھکتی کا پاٹھ پڑھایا جاتا ہے کہا کہ مسلم سمودائے میں کچھ اسماجک تتو بھی ہو سکتے ہیں اور سرکار کو ان کے خلاف کاروائی کرنی چاہیے اور ہمیں اس میں کوئی آپتی نہیں ہے، لیکن مدرسوں پر بلڈوزر کو سہن نہیں کیا جائے گا۔ گیات رہے کہ اسم میں ادھیکاریوں نے بدھوار کو بونگائی ضلع میں ایک مدرسے کو دھوست کر دیا۔ راجیہ سرکار کا آروپ ہے کہ اس مدرسے کے پریسر کا پریوگ آتنکی گتیویدھیوں کے لیے کیا جا رہا تھا۔ اسم سرکار دوارا گرائے جانے والا یہ تیسرا مدرسہ ہے۔ اسم کے مکھیہ منتری ہیمنت بسوا شرما نے آروپ لگایا تھا کہ کچھ مدرسوں میں شکشا نہیں ہو رہی ہے بلکہ وہاں آتنکوادی کیندر چل رہے ہیں۔ ادھر اتر پردیش سرکار نے راجیہ میں غیر مانیتا پراپت مدرسوں کا سرویکشن کرنے کی گھوشنا کی ہے تاکہ شکشکوں کی سنکھیا، پاٹھیکرم اور وہاں اپلبدھ بنیادی سویدھاؤں کے بارے میں جانکاری جٹائی جا سکے۔ اتر پردیش میں مدرسوں کے سروکشن کو لے کر AIMIM ادھیکش اور سانسد اسد الدین اویسی نے سوال اٹھایا۔
سمویدھان کے آرٹیکل 30 کے تحت مجھے ایک فنڈامنٹل رائٹ حاصل ہے کہ میں اپنے مدرسے کھولوں، اپنے پسند کے ایجوکیشن انسٹیٹیوٹ کھولوں، اس میں سرکار کیوں مداخلت کرے گی؟ آپ سروے کیوں کرنا چاہ رہے ہیں؟ آپ کو اس سے لینا دینا کیا ہے؟ کیا آپ ان کی تنخواہ دے رہے ہیں؟ جو مدرسہ بورڈ کے تحت مدرسے ہیں ان کی تنخواہ تو آپ دے نہیں رہے ہیں پچھلے 4 سال سے۔ یہ مدرسے پرائیویٹ مدرسے ہیں، انیڈیڈ مدرسے ہیں اور آرٹیکل 30 کے تحت اس کو قائم کیا گیا ہے۔
شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اسی کے ساتھ راجنیتک چرچہ سماپت ہوئی۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤں، اب پرستت ہے ہمارا ساپتاہک کاریکرم آج کی بات۔ آج کی بات،
شوتاؤ، آج کی بات میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ کارکرم میں آج ہم بات کریں گے بھارت کے گجرات دنگوں سے جڑے معاملوں میں پیڑتوں اور گواہوں میں پھر سے پھیلنے والے گمبھیر خوف کی۔ भारत के गुजरात राज्य के दंगे इतने अमानवीय, इतने भयानक, बर्बर और विभत्स हैं कि इनको न आज तक भुलाया जा सका है और न ही भविष्य में भुलाया जा सकता है। जब इन दंगों के बारे में सुनने वाले और खबरें पढ़ने वाले सिहर उठते हैं तो सोचा जा सकता है कि इन दंगों का दंश जिन पीड़ितों ने झेला उन पर क्या गुजरी होगी। गुजरात दंगों की बात इस समय इसलिए फिर चर्चा में आई है कि गुजरात की राज्य सरकार ने गुजरात दंगों के कुछ दोषियों के बारे में ऐसा फैसला कर दिया जिससे भारत के भीतर भी सब अचरज में पड़ गए। लोगों का कहना है कि ये बेहद संवेदनहीन फैसला है। वहीं इस फैसले से समाज में ये संदेश गया कि पीड़ितों का साथ देना सरकार की कोई जिम्मेदारी नहीं है और न ही उसे इस बात की कोई चिंता है कि उसके फैसले को बेशर्मी और बेरहमी का फैसला माना जाएगा। इस फैसले से पीड़ितों के बीच खौफ फैल गया है कि बर्बर और निर्लज्ज अपराधी एक बार फिर बेखौफ होकर अपराध करेंगे, क्योंकि उन्हें यकीन है कि वे हर हाल में सजा से बच जाएंगे। सरकार उन्हें बचाने के लिए कोई भी कानून तोड़ सकती है और हर तरह की मर्यादा को लांघने के लिए पूरी तरह तैयार है। गुजरात दंगों के अलग अलग मामलों के गवाहों में बहुत ज्यादा डर समा गया है। सलीम शेख नरोदा पाटिया मामले के मुख्य गवाह हैं। उनकी गवाही की मदद से अहमदाबाद की स्पेशल कोर्ट ने बीजेपी की तत्कालीन विधायक माया कोडनानी और चार दूसरे लोगों को उम्र कैद की सजा सुनाई थी। शेख ने कोर्ट के सामने शनाख्त परेड में कोडनानी की पहचान की थी। मामले में 300 से अधिक गवाह थे जिनकी गवाही सुप्रीम कोर्ट की बनाई एक विशेष जांच टीम ने दर्ज की थी। ज्यादातर गवाह या तो खुद ही पीड़ित थे या उन्होंने दंगों में किसी अपने को खोया था। इनमें से कुछ लोग शिकायतकर्ता भी थे। अब इन लोगों में गहरा खौफ समाया हुआ है। शेख रिक्शा चलाते हैं और उनके 5 बच्चे हैं। उनकी 3 बेटियों की शादी हो चुकी है, एक बेटा कॉलेज में पढ़ता है और दूसरा बेरोजगार है। उनका कहना है कि अब उन्हें अपने परिवार की चिंता हो रही है। वे कहते हैं कि मैंने आगे आकर ताकतवर लोगों के खिलाफ बयान दिया, वो कुछ भी कर सकते हैं। अभी मैंने अपने एक बेटे को दूसरे राज्य में भेज दिया है। मुझे लगता है कि उनकी जान को खतरा है। कभी कभी मुझे नरोदा पाटिया केस के मुख्य गवाह बनने का अफसोस होता है। दोस्तों, आप सुन रहे हैं कार्यक्रम आज की बात। इस कार्यक्रम में हम हर गुरुवार को चर्चा करते हैं भारत के महत्वपूर्ण विषयों पर। कार्यक्रम आज की बात बिल्किस बानो के मामले में 11 दोषियों की रिहाई के बाद बिल्किस ने एक बयान जारी किया जिससे साफ झलकता है कि वो अपनी और अपने परिवार की सुरक्षा को लेकर चिंतित हैं। उनके करीबी लोगों ने बताया कि उनका परिवार एक जगह पर बहुत दिनों तक नहीं रहता और पिछले 10 साल में वो बार बार घर बदलता रहता है। बिल्किस ने अपने बयान में सभी 11 दोषियों को वापस जेल भेजने की अपील की है। ये मामला अब एक बार फिर से सुप्रीम कोर्ट में है। आम लोगों की बात की जाए तो लोग राज्य सरकार के फैसले से बेहद नाखुश दिखाई पड़ते हैं। उनका कहना है कि अपराध इतना भयानक और जघन्य था कि उनको मिलने वाली सजा कम थी। अब इस सजा को माफ कर दिया जाना बिल्कुल गलत है।
Whatever happened with Bilkis Banu was very wrong, and even if it is religious, it should not be a religious perspective. As a human being, you did wrong. So, आपको सजा उसके हिसाब से मिलनी चाहिए। जो भी उनको सजा मिली वो I guess कम था। It was wrong according to me. I am also a woman. It was wrong. Whatever has happened with her, she was having a child. It was also a girl child maybe. So जो भी उनके साथ हुआ, of course गलत ही हुआ है। तो जो भी सजा उनको मिली है वो मुझे मेरे हिसाब से कम ही है। और सजा मिलनी चाहिए थी I guess. So मुझे नहीं लगता कि जो भी हुआ है सही हुआ है। और अभी government को भी या फिर administration को कुछ करना चाहिए।
ऐसे लोगों को नहीं बाहर आना चाहिए, चाहे वो कितने भी अच्छे हो, अच्छा नेचर, बट उसने जो किया है उसके हिसाब से उसको बाहर नहीं आना चाहिए।
बिल्किस बानो के पति ने मीडिया से बात की और कहा कि राज्य सरकार ने दोषियों को माफी दे दी, जबकि पीड़ित परिवार से इस बारे में एक शब्द भी बात नहीं की। उनका कहना है कि हम सोच रहे थे कि दोषियों को सजा हो जाने के बाद हम शांति से रहेंगे, लेकिन अब शांति से रह पाना संभव नहीं है।
ये डिसीजन जो आया उसका सबसे पहला रिएक्शन तो हमारा वो था कि जो हमको डर कम हुई थी, जो हम इतनी बड़ी लंबी लड़ाई लड़के चैन से रहना चाहते थे, अब वो डर बढ़ गया है। दूसरी चीज कि जो स्टेट गवर्नमेंट ने इनको छोड़ दिया है, इसमें हमको कोई लीगल, कोई हमारी सूचना, हमारे साथ कोई बात नहीं, कोई चीज़ नहीं, हमारे को कोई सुरक्षा नहीं, कुछ भी नहीं, हमको कुछ पता ही नहीं है। अब कल मीडिया को के माध्यम से पता चला अचानक, तो हम खुद चौंक गए कि क्या हुआ। डर तो अभी क्या है कि अभी हमको लाइफ जीना है, शांति से जीना है, और आज ये लोग छूट के आए हैं, तो पहले भी तो ये लोग बाहर छूट के पैरर पे आते थे, तब भी डर था, थोड़ा था, लेकिन अब बढ़ गया है। अब हम उस चीज़ के बारे में भी ज़्यादा कुछ कहना नहीं चाहते, क्योंकि हमारे पास ऐसा कोई ये है नहीं कि किस तरह छूटे हैं।
क्विंट हिंदी के एंकर ने अपनी एक रिपोर्ट में इस घटना की टाइमलाइन में महत्वपूर्ण बिंदुओं पर प्रकाश डाला।
साल 2002 में गुजरात दंगों के दौरान बिल्किस बानो से गैंगरेप और उनके परिवार के 7 सदस्यों की हत्या में सजा काट रहे सभी 11 दोषियों को रिहा कर दिया गया है। ये रिहाई गुजरात सरकार की माफी नीति के तहत 15 अगस्त को दी गई। बिल्किस बानो के साथ उस दिन हुआ क्या था? 27 फरवरी 2002 को कारसेवकों से भरी साबरमती एक्सप्रेस के कुछ डिब्बों में गोधरा के पास आग लगाए जाने से 59 लोगों की मौत के बाद गुजरात में दंगे भड़क उठे थे। दंगाइयों के हमले से बचने के लिए गुजरात के दाहोद जिले के रंधिकपुर गांव की रहने वाली बिल्किस अपनी 3.5 साल की बेटी सालेहा और परिवार के 15 अन्य सदस्यों के साथ अपने घर से भाग निकली थी। उस वक्त वो 5 महीने की गर्भवती थी। बकरीद के दिन दंगाइयों ने दाहोद और आसपास के इलाकों में कहर बरपाया था। दंगाइयों ने कई घरों को जला डाला था। इस बीच 3 मार्च 2002 को बिल्किस का परिवार जैसे तैसे छप्परवाड़ गांव पहुंचा और खेतों में छिप गया। चार्जशीट में कहा गया कि इस दौरान दोषियों समेत 20 से 30 लोगों ने लाठियों और जंजीरों से बिल्किस और उसके परिवार के लोगों पर हमला कर दिया। बिल्किस और 4 महिलाओं को पहले मारा गया और फिर उनके साथ रेप किया गया। इनमें बिल्किस की माँ भी शामिल थी। इस हमले में रंधिकपुर के 17 मुसलमानों में से 7 मारे गए। ये सभी बिल्किस के परिवार के सदस्य थे। इनमें बिल्किस की बेटी भी शामिल थी।
दोषियों के वकील रहे गोपाल सिंह सोलंकी बड़ी बेरहमी से दोषियों को दी जाने वाली शर्मनाक छूट को सही ठहराते हैं।
मेरे ख्याल से रेमिशन जो दिया गया है उसमें कोई इलीगलिटी नहीं है, एक। और रेमिशन देने का पीछे भी आप उसका उद्देश्य देखोगे तो क्रिमिनल को कैसे सुधारा जाए।
मगर संविधान विशेषज्ञ और जाने माने कानून विद फैजान मुस्तफा दोषियों की रिहाई के मसले में कई बिंदु उठाते हैं।
मैं रिट्रीब्यूशन और डेटरेंस में यकीन नहीं करता, इसलिए किसी की सजा कम हो जाए या किसी को रिहा कर दिया जाए उस पर मुझको कोई फर्क नहीं पड़ता। लेकिन जब रिहा किया जाए ऐसे किसी मामले में, तो क्या हमने रेस्टोरेटिव जस्टिस की प्रोसेस और उसके तकाजों को पूरा किया? क्या विक्टिम और कन्विक्ट के बीच कोई मीटिंग हुई जिसमें कन्विक्ट ने अपना इकरारे जुर्म किया हो, कोई आत्मग्लानी का इजहार किया हो, जो कुछ उसने किया उसके बारे पर में उसे शर्मिंदगी हो और फिर विक्टिम को ऐसा लगे कि ये जो कह रहा है ये दिल से कह रहा है, ये वाकई में शर्मिंदा है, और विक्टिम आगे बढ़कर उसको माफ कर दे ताकि उसमें एक ये चीज आ जाए कि उसका एक पर्सनल ट्रॉमा, कुछ हद तक मेंटल ट्रॉमा कम हुआ, और उसके बाद अगर रिमिशन का फैसला हो तो उस फैसले पे जाहिर है कि कोई भी जो रिफॉर्मेटिव थ्योरी ऑफ पनिशमेंट में यकीन रखता होगा मेरी तरह, उसको कोई एतराज नहीं होगा।
بات اتنی ہی نہیں ہے کہ بلقیس بانو کے پیتری گاؤں کے لوگوں پر اس فیصلے اور دوشیوں کے مہیما منڈن کا کتنا برا اثر پڑے گا، بلکہ بات یہ ہے کہ اب ان کا جیون ایک بار پھر خطرے میں پڑ گیا ہے، یہ وہاں کے لوگوں کا کہنا ہے۔
جا رہے وہ ڈر کی وجہ سے پورے پورا محلہ ڈرتا ہے کہ رات کو کوئی آ کے مار دے گا، کوئی کچھ کرے گا، وہ ڈرتے ہیں، سب ڈرتے ہیں، اسی لیے یہاں سے جا رہے۔
مجھے ڈر تو لگے نا بھائی،
مطلب وہ آروپی اگیارہ چھوٹ جائے، اس کے ڈر کے کچھ آ کے کر جائے۔
جانے مانے وچارک اور شکشاوید ہیں پروفیسر اپوروانند، وہ اس معاملے سے کافی آہت نظر آتے ہیں اور اس بارے میں بڑی مارمک ٹپنی کرتے ہیں۔
میں یہ کہنا چاہوں گا کہ جو آج پردھان منتری ہیں، تب وہاں مکھی منتری تھے، اور ان کے پورے تنتر نے بلقیس بانو کے ساتھ سراسر ناانصافی کی۔ ہم یہ جانتے ہیں بلقیس بانو کو کسی طرح کی کوئی مدد اس تنتر سے نہیں ملی۔ ہو سکتا ہے آپ کی سرکار ہو اور آپ کی سرکار میں اپرادھ ہو، ہر اپرادھ پر آپ کا بس نہیں ہے، لیکن اس اپرادھ کے بعد سرکار کا کیا رویہ ہے، اس سے یہ طے ہوتا ہے کہ وہ اپرادھ میں شامل تھی یا نہیں تھی۔ اور اس وقت نریندر مودی کی جو سرکار تھی گجرات میں، اس کے رویے سے یہ صاف تھا کہ وہ بلقیس بانو کے خلاف ہے، بلقیس بانو کو وہ انصاف نہیں ملنے دینا چاہتی ہے۔ معاملہ صرف یہ نہیں تھا کہ تتھے توڑے مروڑے گئے اور غلط جو پوسٹ مارٹم ہوا اس کو لے کر بھی سوال اٹھے، یہ بھی ہوا کہ جو شریر تھے ان کا سر کاٹ دیے گئے تھے، شناختی نہ ہو سکے، یہ سی بی آئی نے کہا۔ یہ سب کچھ اس جس ویکتی کو کہتے ہیں کہ یہ بہت ہی مضبوط پرشاسک ہے، اس مضبوط پرشاسک کا شاسن یہ کر رہا تھا، پرشاسن یہ کر رہا تھا۔ تو اس سے راجیہ کا بلقیس بانو کے پرتی رویہ بہت صاف ہے۔ بلقیس بانو کے ساتھ انیائے راجیہ نے نہیں کیا ہوگا، پہلے دوسرے لوگوں نے کیا ہوگا، لیکن بلقیس بانو کو راجیہ نے کہا کہ ہم آپ کے ساتھ نہیں ہیں، ہم آپ کے خلاف ہیں، اور کسی طرح اگر اس کو انصاف مل گیا تو اب اس راجیہ نے پھر ثابت کیا کہ ہم اس کو الٹ دیں گے۔ اور ہم تو اس لیے 15 اگست 2022 کو لیا جانے والا فیصلہ میرے لیے بہت مانی خیز ہے، کیونکہ اس سے یہ سندیش دیا جا رہا ہے گجرات سرکار کے دوارا اور سنگھیے سرکار کے دوارا کہ ہم دراصل بلقیس بانو کے خلاف ہیں۔
پیڑت کہتے ہیں کہ کیندر اور راجیہ سرکار ان ابھیوکتوں کا ساتھ دے رہی ہے جنہیں گواہیوں کے بعد جیل بھیج دیا گیا تھا۔ وہ کہتے ہیں یہ بات سبھی کو پتا ہے کہ انہیں بہت سمرتھن مل رہا ہے، پہلے ایسا نہیں ہوتا تھا، اب ڈر لگ رہا ہے کیونکہ صرف گواہی نہیں، ہم شکایت کرتا بھی ہیں تو ہمارے خلاف کارروائی ہو سکتی ہے۔ یہ سوال بہت مہتوپورن ہے کہ سرکاریں کیا واقعی سماج میں نئی کسوٹی اور نئے ماپدنڈ ستھاپت کرنے کی کوشش کر رہی ہیں جن کا مانوتا اور نیتکتا سے کچھ لینا دینا نہیں ہے۔ شوتاؤ کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاؤ اب پرستت ہے ہماری سبھا کا انتیم کارکرم سفل مہیلائیں۔
دوستوں کارکرم سفل مہیلائیں کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں سواتی اور قائم رضوی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں بھی ہم ایک انی سفل ایرانی مہیلا سے پریچت ہوں گے، آشا کرتے ہیں آپ کو یہ کارکرم پسند آئے گا، ہمارے ساتھ بنے رہیں۔
دوستوں وارشک دیالوتا پرسکار کے وجیتاؤں کی گھوشنا حال ہی میں 3 شرینیوں میں کی گئی، جس میں سب سے پہلے جسے چنا گیا تھا وہ تھیں اتری خوراسان پرانت کے شاہد گرما پراتھمک وشودیالے کی شکشکا سشری مریم اربابی۔ یہ دوسرا ورش ہے جب دارالاکرام چیریٹی دوارا دیالوتا پرسکار سماروہ آیوجت کروایا گیا۔ دارالاکرام چیریٹیبل فاؤنڈیشن بچوں کی استھتی اور ادھیکاروں میں سدھار کے لیے ایرانیوں کے پریاسوں کو بڑھاوا دینے اور ان کی سراہنا کرنے کے ادیش سے 2019 سے ایک وارشک پرسکار وترن کا آیوجن کر رہا ہے۔ इस पुरस्कार की ज्यूरी टीम ईरान के ऐसे सक्रिय लोगों को शामिल करती है जो स्वैच्छिक अनुसंधान और शैक्षिक गतिविधियों, बच्चों की शिक्षा के लिए आवश्यक तकनीक और विशिष्ट बुनियादी ढांचा प्रदान करने के लिए समूह और संगठनात्मक गतिविधियों तथा वंचित छात्रों की शिक्षा और सामग्री सुविधाओं की श्रेणी से सीधे संबंधित कोई भी गतिविधि अंजाम देते हैं। इस बार तीन श्रेणियों में इस पुरस्कार के विजेता का ऐलान हुआ, जिसमें सुश्री मरियम अरबाबी का चयन सबसे पहले किया गया, लेकिन मरियम अरबाबी इस पुरस्कार समारोह में उपस्थित नहीं हो पाईं। वे कुछ समय पहले ही कोरोना वायरस से संक्रमित हो गई थीं, जिसके बाद उन्हें अस्पताल में भर्ती करवाया गया था। लेकिन सबसे महत्वपूर्ण बात यह है कि जब वे कोरोना से संक्रमित थीं, तब भी उन्होंने पढ़ाने का सिलसिला नहीं रोका और अंततः पढ़ाते हुए उनकी जान चली गई।
हमारे समाज में महिला अपनी जन्म से लेकर मृत्यु तक एक अहम किरदार निभाती है। अपनी सभी भूमिकाओं में निपुणता दर्शाने के बावजूद आज के आधुनिक युग में महिला पुरुष से पीछे खड़ी दिखाई देती है। महिला की जिंदगी पुरुष की जीवन के मुकाबले काफी जटिल होती है। महिलाएं जहां अपनी जिंदगी का ख्याल रखती हैं, वहीं वह पूरे परिवार का ध्यान भी रखती हैं। वह पूरी जिंदगी बेटी, बहन, पत्नी, माँ, सास और दादी जैसे रिश्तों को ईमानदारी से निभाती है। इन सभी रिश्तों को निभाने के बाद भी वह पूरी शक्ति से नौकरी करती है, ताकि अपना परिवार का और देश का भविष्य उज्जवल बना सके। अगर यह कहा जाए कि समाज की आधी से ज्यादा आबादी बलिदानी महिलाओं की निस्वार्थ सेवा की ऋणी है, वे कहीं भी होती हैं, अपनी क्षमता के साथ साथ प्यार और करुणा की एक पूरी दुनिया अपने अंदर छिपाए होती हैं। महिलाएं समाज के विकास एवं तरक्की में महत्वपूर्ण भूमिका निभाती हैं। उनके बिना विकसित तथा समृद्ध समाज की कल्पना भी नहीं की जा सकती। इस बीच हालांकि ईरानी महिलाओं को जो चीज विशेषता प्रदान करती है, वह उनका विश्वास है, जो उनकी आत्मा की गहराई में प्रवेश करता है और उनके प्यार और स्नेह को दूसरों से अधिक कर देता है।
सुश्री मरियम अरबाबी गर्मा शहर में स्थित शाहिद प्राथमिक विद्यालय की शिक्षिका थीं। इस दिवंगत शिक्षिका की कार्यशैली में शिक्षा के क्षेत्र में 22 साल का अनुभव था। वे हमेशा अपने छात्रों की शिक्षा को लेकर चिंतित रहा करती थीं। ज्ञान प्राप्ति को हरेक के लिए वे अनिवार्य समझती थीं। साथ ही वे हर एक शिक्षक के सम्मान को भी जरूरी मानती थीं। यही वजह है कि वे हमेशा शिक्षकों से बहुत ही सम्मान के साथ मिला करती थीं। उनका बलिदान ऐसे पवित्र लोगों के बलिदान का प्रतिनिधित्व करता है जो शिक्षक के नाम की महिमा को अर्थ देते हैं। सम्मानित शिक्षकों के बलिदान और विशेष रूप से इस महिला शिक्षिका के आत्म बलिदान की छवि को देखकर ये महसूस होता है कि ऐसी परिस्थितियों को दूर करने के लिए केवल इतना स्वस्थ बनाए रखना ही पर्याप्त नहीं है। मानव आत्मा के स्वास्थ्य को भी उच्च दर्जा प्राप्त है। वो शिक्षक है जो हमारे जीवन के फूलों को संरक्षित करता है और देश की भावी पीढ़ी का पोषण करता है। ये कहा जाए तो उचित होगा कि एक शिक्षक का अर्थ ये नहीं होता कि वो केवल सौंपी गई जिम्मेदारी को पूरा कर दे, बल्कि उसके ऊपर आने वाली पीढ़ी के निर्माण की एक ऐसी संवेदनशील जिम्मेदारी होती है जिसे वो पूरी निष्ठा और बलिदान के साथ पूरा करता है। जैसा कि हम ईरान के एक क्षेत्र में ऐसे शिक्षक को देखते हैं जिसने अपनी जमीन बेचकर टैबलेट और मोबाइल खरीदे और वंचित छात्रों को उपहार के रूप में दिए ताकि वे ऑनलाइन परिस्थितियों में पढ़ाई से वंचित न रहें।
मरियम अरबाबी की उत्तरी खुरासान के प्राथमिक विश्वविद्यालय की सहयोगी सुश्री मासूमा बाश्तियानी कहती हैं कि इस्लामी संस्कृति में शिक्षा देने का काम पैगंबरों का काम माना जाता है। दूसरे शब्दों में शिक्षक के ऊपर एक बड़ी जिम्मेदारी होती है और देश के शिक्षकों ने दिखाया है कि वे इस बड़ी जिम्मेदारी को अच्छी तरह से पहचानते हैं और इसे किसी भी स्थिति में अच्छी तरह से निभाते हैं। मासूमा बाश्तियानी कहती हैं कि ऐसे देश में रहना हमारे लिए सम्मान की बात है जहां सेवा, जिम्मेदारी और बलिदान के प्रति हमारी निष्ठा अस्पताल के बिस्तर पर हमसे अलग नहीं होती। इन दृश्यों की तुलना पवित्र प्रतिरक्षा के समय से भी की जा सकती है, क्योंकि उस समय भी एक योद्धा घायल होते हुए भी अग्रिम पंक्ति में जाने के लिए उत्सुक था। वे कहती हैं कि अस्पताल के बिस्तर पर एक शिक्षक की मौत, जब वह छात्रों को पढ़ाने में व्यस्त था, हमारे देश के शिक्षकों के बलिदान की भावना को व्यक्त करती है। मुझे नहीं लगता कि ऐसा बलिदान और भावना हमें दुनिया में कहीं और देखने को मिल सकती है। हमारे देश के शिक्षक छात्रों के लिए व्यक्तिगत और ऑनलाइन दोनों तरह से अपना सर्वश्रेष्ठ प्रदर्शन करने की हर संभव कोशिश करते हैं। ऐसा वे इसलिए करते हैं क्योंकि वे प्रत्येक छात्र को अपने स्वयं के बच्चे के रूप में देखते हैं और यही भावना है जो दिन प्रतिदिन लोगों के बीच एक शिक्षक के सम्मान को बढ़ाता जा रहा है।
दोस्तों, इस्लामी संस्कृति में शिक्षा देना एक बहुत ही महत्वपूर्ण काम है, क्योंकि उनके काम के दायरे में न केवल समाज और राष्ट्र शामिल होता है, बल्कि इस दायरे में पूरी दुनिया शामिल होती है। पवित्र कुरान के सूरह मायदा में अल्लाह कहता है कि इसी कारण हमने बनी इसराइल के लिए लिख दिया कि जो कोई किसी व्यक्ति के बदले में या धरती पर बुराई फैलाने के अतिरिक्त किसी अन्य कारणवश हत्या कर दे, तो मानो उसने समस्त मानव जाति की हत्या कर दी, और जिसने किसी व्यक्ति को जीवित किया और उसे मृत्यु से बचाया, तो मानो उसने सभी मनुष्यों को जीवित कर दिया। और निसंदेह हमारे पैगंबर बनी इसराइल के पास स्पष्ट निशानियाँ लेकर आए, परंतु उनमें से अधिकांश लोग सत्य को जानने के बाद भी धरती में अतिक्रमण करने वाले ही रहे। हालांकि आयत का जाहिरी अर्थ मृत्यु और भौतिक जीवन है, लेकिन उससे ज्यादा महत्वपूर्ण यह है आध्यात्मिक जीवन और मृत्यु। भटके हुए इंसानों को रास्ते पर लाना और किसी मनुष्य को अज्ञानता से मुक्ति देना भी जीवन देने के समान ही है। इसीलिए कहा जा सकता है कि एक व्यक्ति को शिक्षित और मार्गदर्शन करना सभी मनुष्यों को पुनर्जीवित करने के समान है। एक व्यक्ति को गुमराह करना सभी मनुष्यों को तबाह और बर्बाद करने के अर्थ में है।
इस्लामी किताबों में मिलता है कि एक व्यक्ति इमाम सज्जाद के पास आता है और अपने बाप के हत्यारे के बारे में बताता है और चाहता है कि उससे प्रतिशोध लिया जाए। इमाम सज्जाद ने उससे पूछा कि क्या इस व्यक्ति ने केसास के बदले में तुम्हारी सेवा नहीं की है ताकि तुमको दियत के रूप में अदा कर सके। इमाम सज्जाद अलैहिस्सलाम के पास आए व्यक्ति ने कहा कि जी, मेरे शिक्षक के रूप में इसने मेरी कुछ दिनों तक सेवा की है, लेकिन इसका यह मतलब नहीं है कि मैं अपने पिता की हत्या का केसास ना लूं। इमाम सज्जाद अलैहिस्सलाम ने कहा कि यह तुम क्या कह रहे हो। इमाम ने शिक्षा देने और मार्गदर्शन करने के महत्व के बारे में फरमाया कि किसी को पढ़ाना, कुछ सिखाना और किसी का सही मार्गदर्शन करना प्रतिशोध अर्थात केसास से कहीं ज्यादा मूल्यवान है। जब इमाम सज्जाद अलैहिस्सलाम के पास शिकायत लेकर आए व्यक्ति ने यह सुना तो उसने केसास के अपने इरादे को हमेशा के लिए छोड़ दिया।
मरियम अरबाबी के सहयोगी और उनसे शिक्षा प्राप्त करने वाले छात्रों का ये कहना है कि मरियम अरबाबी का मानना था परिवार या स्कूलों में महिलाओं की शैक्षिक भूमिका हमेशा प्रभावी रही है और ये महिलाएं ही हैं जो अपने कार्यों के माध्यम से अपने बच्चों को त्याग और बलिदान की भावना सिखाती हैं। अपने कार्यों से इस शिक्षिका ने शिक्षकों और छात्रों को ऐसा पाठ पढ़ाया जो निश्चित रूप से घंटों कक्षा में बैठकर समझ में नहीं आ सकता था। अपने विशेष और विशिष्ट व्यवहार से उन्होंने दिखा दिया कि जीवन के हर पल में प्रयास और संघर्ष का रास्ता खुला है। مریم اربابی کہتی ہیں کہ اسپتال کے بستر پر میں نے پڑھانے کی تصویر سوشل میڈیا پر پرکاشت ہوئی۔ میں یہ بتا دینا چاہتی ہوں کہ کیول میں ہی ایسی نہیں ہوں، بلکہ یہ کہانی ہر اس شکشک کی ہے جس نے بچوں کو پڑھانے کے لیے اپنا سب کچھ نیوچھاور کر دیا ہے، اپنا خون پسینہ بہایا اور اپنے مشن ایوم ذمہ داری کو نبھانے کے لیے ہر سمبھو پریاس کیا۔
दुखद यह है कि मरियम अरबाबी जैसे महान शिक्षिका कोरोना वायरस से संक्रमित होकर इस दुनिया से चली गई। आज भी उनकी याद उनके सहयोगियों और छात्रों के दिलों में बिल्कुल वैसे ही ताजा है। बल्कि यह कहा जाए कि मरियम अरबाबी का शरीर भले ही इस दुनिया से चला गया हो, लेकिन उनकी सीख और उनके द्वारा दिया गया बलिदान इस दुनिया के अंत तक बाकी रहने वाला है। तो दोस्तों, हमारे कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दीजिए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अब समय मुख्य समाचारों के सारांश का। विदेश मंत्री ने कहा है कि आईएईए को राजनीतिक व्यवहार से दूर रहना चाहिए। इराक में 3 दिन के शोक की घोषणा की गई है। पाकिस्तान के प्रधानमंत्री शहबाज शरीफ ने अपने भारतीय समकक्ष नरेंद्र मोदी को धन्यवाद दिया है। 2022 का सबसे बड़ा सैन्य अभ्यास आरंभ हो गया, जो 7 दिनों तक जारी रहेगा। श्रोताओं, ताजा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट देखना न भूलें, पता है parstoday.com/hi। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं, खुदा हाफिज। Thank you.